اس وقت حاضر ہوں اس عظیم ہستی کی بارگاہ میں جس کی عظمت و شان بیان کرنے کے لیے حقیقت میں الفاظ کم ہیں، جملے نہیں ملتے، جن کی شان علم میں، فضل میں، کمال میں، حدیث میں، فقہ میں، تفقہ میں، عبادت میں، ریاست میں، ورع میں، خوف خدا میں، راتوں کو جاگنے میں، دن میں اللہ کی بندگی میں مشغول رہنے میں، علم پھیلانے میں، دنیا بھر کے مسلمانوں پر عظیم احسان کرنے میں یونیک نام ہے، کون؟ امام الائمہ، کاشف الغمہ، سیدنا امام اعظم ابو حنیفہ رضی اللہ تعالی عنہ۔ امام اعظم کی ہستی کے اتنے پہلو ہیں کہ سبحان اللہ، ظاہر و باطن کا ایسا اجتماع، علم ظاہری ہو یا باطنی ہو، اس کا ایسا جوڑ شاید ہی کسی ہستی کی زندگی میں ملے۔ باطنی مقام یہ تھا کہ امام اعظم رضی اللہ تعالی عنہ کو 100 مرتبہ اللہ تعالی کا دیدار ہوا۔ اب اس باطنی مقام کا آپ اندازہ لگا لیں کہ جسے قلبی طور پہ 100 مرتبہ اللہ تعالی کا دیدار ہوا۔ اور دوسرا آپ کا روحانی مقام، شیخ فرید الدین عطار رحمۃ اللہ علیہ تذکرۃ الاولیاء میں لکھتے ہیں کہ امام اعظم رضی اللہ تعالی عنہ جب سرکار دو عالم نور مجسم صلی اللہ تعالی علیہ وآلہ وسلم کی بارگاہ میں پہنچے اور جا کے سلام پیش کیا، السلام علیکم یا سید المرسلین، سلام ہو آپ پہ اے رسولوں کے سردار، تو قبر انور سے جواب آیا، وعلیک السلام یا امام المسلمین، اور تم پر بھی سلام ہو اے مسلمانوں کے امام۔ نبی پاک صلی اللہ علیہ وآلہ وسلم تو کل کائنات کے امام ہیں، لیکن اسی بارگاہ سے امام اعظم کو امام المسلمین کا لقب ملا۔ امام اعظم کی ذات مبارک ہر اعتبار سے کمال کی تھی۔ آپ کا اگر علم الکلام یعنی عقیدے کے علم کے اندر آپ کا کمال دیکھیں تو آپ کی کتاب فقہ اکبر اس حوالے سے اعلیٰ درجے کی کتاب شمار کی جاتی ہے، جس میں مسلمانوں کے اور اہل سنت کے عقائد کا بیان ہے۔ آپ نے کافروں سے، گمراہوں سے، بد مذہبوں سے مناظرے کیے، اور ایسے شاندار مناظرے کیے کہ سامنے والے کو بولنے کی گنجائش باقی نہ رہی۔ ایک مرتبہ چند دہریوں سے آپ کا مناظرہ ہوا، آپ نے مناظرہ شروع کرنے سے پہلے فرمایا کہ ذرا یہ بتاؤ کہ اگر میں تم سے یہ کہوں کہ تمہارے پاس آنے سے پہلے میں دریا کے کنارے کھڑا تھا اور مجھے دریا پار کرنا تھا، لیکن وہاں پر کوئی کشتی نہیں تھی، پھر اچانک ایک درخت گرا، خود بخود کٹا، تختے بنے، آپس میں جڑے، ایک کشتی تیار ہو گئی اور اس میں بیٹھ کر میں تمہارے پاس آ گیا، تو کیا میری بات کا یقین کرو گے؟ انہوں نے کہا کہ آپ جیسا سمجھدار اور ذہین بندہ ایسی بات کرے، ہمیں تو افسوس ہو رہا ہے۔ فرمایا کہ افسوس کی یہ بات ہے کہ میں نے صرف ایک کشتی کے خود بخود بننے کی بات کر دی، یہ زیادہ افسوس کی بات ہے، یا یہ زیادہ افسوس کی بات ہے کہ تم یہ کہتے ہو کہ یہ زمین و آسمان، یہ سورج چاند ستارے، یہ ساری کائنات، یہ کسی خالق نے بنائی نہیں، یہ خود بخود بن گئی۔ تو کشتی خود بخود بن جائے تو سمجھ نہیں آتی، یہ کائنات خود بخود بن جائے یہ کہاں سے سمجھ آ سکتی ہے؟ آپ کا یہ فرمانا تھا، ان دہریوں نے، خدا کے منکروں نے اپنی دہری سے توبہ کر لی۔ امام اعظم کا جو جواب دینے کا کمال تھا وہ ایسا تھا کہ بس آپ جواب دیتے اور سامنے والا خاموش۔ ایک مرتبہ ایک گستاخ صحابہ آپ کے پاس آیا اور کہنے لگا کہ اے ابو حنیفہ، مجھے آپ سے ایک مشورہ کرنا ہے، آپ سے رائے لینی ہے اور آپ سے ایک بات پوچھنی ہے۔ آپ سے حسن ظن رکھتا تھا گمراہ اور صحابہ کرام کا گستاخ، کہنے لگا کہ میں اپنی بیٹی کی شادی کسی جگہ کرنا چاہتا ہوں، اگر کوئی لڑکا آپ کی نظر میں ہو تو بتائیے گا۔ امام اعظم نے فرمایا ہاں ہاں کیوں نہیں، एक बड़ा जबरदस्त लड़का है, मालदार है, खूबसूरत है, नसब का अच्छा है, जवान है, हर खूबिया उसमें, तो तुम्हारी बेटी का निकाह उससे कर देते। वो बंदा बड़ा खुश हुआ, कहने का वाजिबा क्या कमाल की बात कही आपने, बहुत अच्छा, आप मेरी बेटी का वहां पर रिश्ता कर दे। फरमाया बात यह है कि सारी खूबियां हैं, माल है, बाकी सारा कुछ है, एक प्रॉब्लम है। उसने कहा वो क्या? फरमाया प्रॉब्लम यह है कि लड़का है यहूदी। वो बंदा कहने लगा अबू हनीफा क्या बात करते हो, मैं अपनी बेटी की शादी किसी यहूदी से करूंगा, किसी काफिर से करूंगा? इमाम आजम रजी अल्लाह ताला ने फरमाया कि मैंने सुना है कि तुम प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम के सहाबी हजरत उस्मान गनी रजी अल्लाह ताला अन्हु के गुस्ताख हो और उनको यहूदी कहते थे। तो अगर अल्लाह के नबी ने अपनी दो बेटियों की शादी तुम्हारे कहने के मुताबिक यहूदी से कर दी है तो तुम भी अपनी बेटी की शादी यहूदी से कर। वो बंदा फौरन समझ गया कि सुभान अल्लाह, बात यह है कि जिस हस्ती से सरकार ने अपनी दो शहजादियों की शादी की हो तो वो किस आला पाए की होगी और कैसे वो मोमिन होंगे और कैसे वो मुत्तकी होंगे और कितने वो आला होंगे। उसी वक्त उसने अपने उस गुस्ताखी सहाबा से तौबा कर दी। ये है इमाम आज़म। और भी बहुत से वाकियात हैं, इतने वाकियात हैं कि 500-500 हज़ार हज़ार सफ़ात की किताबें इस मौजू पे मौजूद हैं। अच्छा, अब एक तरफ आपकी जहानत, दूसरी तरफ इल्म ये है कि दुनिया में 1.5 अरब मुसलमान हैं जिनमें अहले सुन्नत की तादाद तकरीबन 1.25 अरब है, 1 अरब 25 करोड़, और इसमें तकरीबन जो 70 करोड़ के करीब अफराद हैं वो हनफी हैं, इमाम आजम अबू हनीफा के मुकल्लिद हैं। उम्मत का सबसे बड़ा हिस्सा इस इमाम जलील, इस मुज्तहिद आजम, इस इमाम कबीर की तकलीद करने वाला है। अच्छा, अब एक तरफ इल्म का ये मकाम, दूसरी तरफ इबादत का ये हाल है कि 30 साल तक इमाम आजम रोजाना हर रात के अंदर एक कुरान मजीद की तिलावत करते रहे और 40 साल तक आपने इशा के वजू से फजर की नमाज अदा फरमाई। और फिर उसके साथ जब रमजान का महीना आता तो इमाम आजम रदी अल्लाह ताला अन्हु रमजान में क्या करते, सुभान अल्लाह, एक कुरान दिन में पढ़ते, एक कुरान रात में पढ़ते और 2 कुरान तरावी में पढ़ते। रमजान के एक महीने में 62 मरतबा कुरान मजीद की तिलावत फरमाते। यह है इबादत, यह है रियाजत, यह है मकाम। और फिर उसके साथ वरा और तकवा का आलम क्या था कि इमाम आदम रदी अल्लाह ताला कहीं जा रहे थे तो एक बंदा आपको देख के छुप गया, आप उसके पीछे भागे और उसे रोका, भाई क्या हुआ? उसने कहा हुजूर, मैंने आपसे कर्जा लिया हुआ है और मेरे पास अदायगी के पैसे नहीं है तो मैं इसलिए आपसे छुप गया कि कहीं आप पैसे वापस ना मांग लें। फरमाया अफसोस कि मेरी वजह से एक मुसलमान इतने परेशानी का शिकार है, जाओ मैंने तुम्हें सारा कर्जा माफ कर दिया। इसी तरह एक मरतबा इमाम आजम किसी जनाजे में गए और धूप थी और बड़ी तेज धूप थी और वहीं पर करीब में एक घर था जिसकी दीवार का साया था तो लोग दीवार के साये में खड़े हो गए और किसी ने आपसे कहा कि हुजूर आप भी तशरीफ लाएं, आप भी यहां पर जो है वो दीवार के साये में खड़े हो जाएं। फरमाया नहीं, इस दीवार के साये में मैं खड़ा नहीं हूंगा क्योंकि इस घर का जो मालिक है उसने मुझसे कर्जा लिया होगा, कहीं ऐसा ना हो कि उसके दीवार के साये में खड़ा होना जो उसको कर्ज दिया है उस पर नफा हासिल करना शुमार ना हो जाए और कर्ज पे नफा लेना सूद होता है। अल्लाह अकबर, मसला तो वाज़े ही है, हम जैसे गुनाहगार भी जानते हैं, इमाम आजम तो यकीनन जानते थे कि सूद ये बनता नहीं है। लेकिन तकवे का जब आला मर्तबा और वरा का इंतहाई आला मकाम हासिल होता है तो फिर इस तरह की मामूली मामूली चीज़ों से भी बचा जाता है। एक मरतबा इमाम आजम कहीं से जा रहे थे, आपके कपड़ों पर कीचड़ पड़ गई, आपने उसको अच्छी तरह धोया और उसके बाद नमाज पढ़ी तो किसी ने कहा हुजूर फतवा तो आप ये देते हैं कि ये जो बाहर की कीचड़ होती है नापाक नहीं है, लग जाए तो नमाज हो सकती है और खुद आपने धोके नमाज पढ़ी। फरमाया वो फतवा है ये तकवा है, वो फतवा है ये तकवा है। ये हैं हमारे इमाम आज़म ابو حنیفہ رضی اللہ تعالیٰ عنہ آپ کے مزار پہ اللہ تعالیٰ کروڑوں کروڑ رحمتوں کی بارشیں فرمائے اور ان بارشوں سے ہمیں بھی حصہ عطا فرمائے. آمین بجاہ النبی الامین صلی اللہ علیہ وسلم.